نحمده ونصلي على رسوله الكريم أما بعد فأعوذ بالله من الشيطان الرجيم رب اشرح لي صدري ويسر لي أمري واحلل عقدة من لساني يفقه قولي. محاسبہ نفس اور اس کی کیا حیثیت ہے اسلام کے اندر، تو آپ دیکھیے کہ سب سے پہلے خود سے باتیں کریں، آپ جنت میں جائیں گی کہ جہنم میں، اس کا ذمہ دار کون ہے؟ آپ خود ہیں. یہ ہے محاسبہ نفس. دنیا میں اپنے نفس سے وہ حساب لے لو جو کل آخرت میں اللہ نے تم سے لینا، اور جس کی بنیاد پر تم جنتی یا جہنمی بنو گے. آسان سے لفظوں میں بولوں محاسبہ نفس کے، اپنے پیپر خود چیک کر لو، اپنی مارکنگ خود کر لو. آخرت سے پہلے دنیا میں ایک چھوٹا سا تجربہ کر لو. جس بندے نے محاسبہ نفس کر لیا، ایک تو اس کو اپنے گناہ نظر آنے لگ جاتے ہیں، دوسری چیز اس کو اپنی خوبیاں نظر آنے لگتی ہیں، تیسری چیز اس کو اللہ تعالیٰ کی نعمتیں اور اس کے مقابلے میں اس کے رویے نظر آنے لگ جاتے ہیں. پھر محاسبہ نفس کا ایک فائدہ کیا ہوتا ہے کہ اللہ کا خوف دل میں آتا ہے، قیامت کھلی آنکھوں سے دکھتی ہے. اور محاسبہ نفس کرنے کی توفیق کس کو ملتی ہے؟ صرف اور صرف اور صرف مومن کو. آپ کہہ سکتے ہیں کہ محاسبہ نفس ایمان کا پھل ہے. جتنا ایمان زیادہ آپ کے اندر آتا ہے نا، آپ اپنا محاسبہ کرتے ہیں. اور اللہ کو ایک ماننے والوں کی پہچان ہے، یہ موحدین جو ہوتے ہیں نا وہ اپنا محاسبہ کرتے ہیں، اور اللہ کا خوف رکھنے والوں کا یہ کام ہے کہ وہ اپنا محاسبہ کرتے ہیں. مومن کیا کرتا ہے؟ رب سے ڈرتا ہے لیکن محاسبہ اپنے نفس کا کرتا ہے. گناہوں کی بخشش اللہ سے طلب کرتا ہے اور گنتا خود اپنے گناہ. لا الہ الا انت سبحانک انی کنت من الظالمین. اور مومن جانتا ہے کہ اس کا نفس اس کے لیے سب سے بڑا خطرہ. مجھے ایک آیت یاد آ رہی غالباً سورۃ بنی اسرائیل میں، کہ قیامت کے دن جب انسان اپنے نام اعمال کو دیکھے گا، اس کے اندراجات کو، وَمُشْفِقُونَ مِمَّا فِي، اپنی کتاب کی انٹریز سے خود ڈر رہے ہوں گے. یعنی قیامت کے دن ہم جس چیز سے سب سے زیادہ ڈریں گے نا، وہ ہمارے انٹریز، انگلش میں کہتی ہوں، اندراجات اردو میں کہہ لیں، جو میں نے ساری زندگی لکھا ہے نا، اس دن مجھے سب سے زیادہ اس سے خوف آ رہا ہوگا. تو لہٰذا اللہ تعالیٰ نے انسان کو نفس دے کر بھیجا، اور نفس یہ جو برائی کی دعوت دیتا ہے، سورۃ یوسف میں آتا ہے، وَمَا أُبَرِّئُ نَفْسِي إِنَّ النَّفْسَ لَأَمَّارَةٌ بِالسُّوءِ. میں اپنے نفس کو بے گناہ قرار نہیں دیتا، کیونکہ نفس تو برائی کا حکم دیتا ہے. خواہشیں کہاں پلتی ہیں بتائیے گا؟ نفس میں. اور نفس جہالت اور شہوت کا مرقع ہوتا ہے. اس پہ اگر آپ سی ڈی سن لیں نا، پیوریفیکیشن آف سول، بہت بنی تھی، ادھر بھی مجھے یاد ہے، ہر جگہ ہی بنی تھی. اس کا نام کچھ ایسے ہی تھا اردو میں، تزکیہ نفس تھا اس کا. اس دفعہ نہیں، اس سے پچھلی دفعہ جب 2 سال پہلے امریکہ گئی تھی تو وہاں وہ لیکچر ہوا تھا. اس میں پوری ڈیٹیلز میں نے بولی تھی، پورے انگریڈینٹس ہمارے نفس کے، عقل کدھر ہوتی ہے، شہوت کدھر ہوتی ہے، غصہ کدھر ہوتا ہے، جہالت کدھر ہوتی ہے. اسی کے اندر سے چند چنکس میرے ذہن میں جو آپ کو بتا رہی ہیں اس وقت، کہ نفس میں جہالت ہوتی ہے. نفس اس بچے کی طرح جس کو اسکول نہیں جانا، نفس اس بچے کی طرح جس کو ناخن نہیں کٹوانے، بال نہیں کتروانے، جس کو ہر چیز اپنے اوپر پھینکنی ہے. اپنی اصل سے یہ نفس ایسا ہی ہے، سرکش، ضدی گھوڑا، سرکش. جو بندہ اس کو اس کے حال پہ چھوڑ دیتا ہے نا، یہ اس کے اوپر سوار ہو جاتا ہے. امیجن کیجئے، سوار شخص گھوڑے کے اوپر ہے، بالکل ٹھیک ہے. اور اگر گھوڑا سرکش ہو کے سواری کو نیچے گرا کے خود اس کے اوپر کھڑا ہو جائے، تو یہ کیفیت ہے. اصل میں ہمیں اپنے نفس کے اوپر سوار ہونا ہے. جب ہمارا نفس گھوڑا رہے اور ہم اس کے اوپر سوار ہو جائیں تو ہم کامیاب ہیں. لیکن جس وقت ہم اپنے نفس کے ہاتھوں بے چین ہو جاتے ہیں اور کہتے ہیں اب جو یہ کہتا ہے وہی کرنا ہے، جو یہ چاہتا ہے کھانا ہے، تو بس وہی بات ہے کہ سواری الٹی، تو سوار نیچے اور گھوڑا اوپر. جب ایک بندہ اپنے نفس کو شتر بے مہار چھوڑ دیتا ہے نا، تو سرکش بھی ہوتا ہے اور بری عادتوں کی طرف جاتا ہے، پھر اس سے برا اخلاق بھی آتا ہے. اور ایسے ہی سرکشوں کو اللہ نے جہنم میں ڈالنا ہے. इंसान अपना मुहासबा करके नंबर एक अल्लाह की नेमतों को महसूस करता, उसने उसको क्या कुछ दिया, फिर अपने रवैयों को देखता है, और फिर उसके बाद एंड पे देखता है कि कियामत के दिन प्लस माइनस करने के बाद मेरे पलड़े में क्या होगा। तो इस सारी कैफियत को अरबी जुबान में मुहासबा कहते हैं। मुहासिब और मुहासब का फर्क वही है, मुहासिब हिसाब लेने वाला और मुहासब जिसका हिसाब लिया जाए। ठीक है, हासब यो हासिब उसे ही लफ्ज़ है, हसीब यहसुब हिसाबन, ये सारे लफ्ज़ उर्दू में, ये आप कहते हैं ना हिसाब किताब, वो भी इसी से ही है। इस्लामी टर्मिनोलॉजी में इसकी तारीफ क्या है, मुहासबा बुराइयों को शुमार करना और ऐबों को गिनना, सीधी सी काउंटिंग है, मेरे अंदर कितनी बुराई है और मेरे अंदर कितने ऐब है। इमाम मावर्दी कहते हैं, अच्छा ये जो नाम होते हैं ना, अब इस पर अराब लगा लिया करें, अब मैं मावर्दी पढ़ूं और आप इसको बाद में मौरूदी पढ़ दें तो गलत हो जाएगा ना। तो इनके नामों पे, चूंकि अरब नाम है तो इस पे उर्दू बुक में अराब नहीं होते। इनका कॉल सुन लीजिए, इंसान रात को जायजा ले कि इसने दिन में क्या काम किए, अगर वो अमाल अच्छे हों तो इनको जारी रखे, इसी तरह के अमाल सर अंजाम देता रहे, और अगर अफाल बुरे हों तो फिर हर मुमकिन तरीके से इनका तदारुक करे और मुस्तकबिल में इस तरह के अमाल से बाज आ जाए, ये मुहासबा कहलाता है। कितना आसान है, चेक कर लीजिए, जो अच्छा कर रहे हैं कीप इट गुड 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 माशाल्लाह, ये खराब था लीव इट चलो जी, ये मुहासबा है। बाज़ लोगों ने मुहासबे के बारे में कहा कि अकल को इस बात पर लगाना कि वो नफ्स को खयानत से बचाए और नफ्स की कमी या ज्यादती का जायजा ले और हर फेल पर इससे सवाल करे, आप जरा लिखिए ये सवाल आज अपने अपने आप से करने हैं, ये काम किया तो क्यों किया, किसके लिए अंजाम दिया, अच्छा काम है तो पूछिए क्या ये काम मैंने अल्लाह के लिए अंजाम दिया तो फिर मैं इसको करती रहूं, और अगर अल्लाह के सिवा किसी और के लिए किया तो इसको अभी से छोड़ दूंगी। नफ्स को मलामत करें, सजा दें, नेकियों की तरफ मोड़ें और गुनाहों से हटाएं। तो सारी बात का खुलासा, अपने नफ्स के आमाल का जायजा लेना, गलतियों को दूर करना और नेकियों को जारी रखना, ये है मुहासबा। अहमियत इसकी सूरत हशर आयत 18-19 में बहुत प्यार से अल्लाह ताला ने कहा, वल तंजुर नफसुम मा कद्दमत लिगत, यह आपका लिगत है कि चाहिए कि हर नफ्स देखे कि उसने अपने कल के लिए क्या तैयार किया, तो आने वाले कल की रोशनी में अपने आप को देखना, ये मुहासबा कहलाता है। इसी को खुद एहतसाबी भी कहते हैं, अपना हिसाब लेना। अब आप जब अपने आप को देखेंगे तो क्या करें, इसको जरा आईने के देखने से तशबीह दीजिए, सन लाइट के नीचे अपने चेहरे को देखते हैं, दाग दिखते हैं, धब्बे दिखते हैं, बाल दिखते हैं, पोर्स बंद दिखते हैं, पहली बात है पता चल गया क्या है। दूसरी चीज़, उसके मुताबिक सफाई का अहतमाम कीजिए, एक एक चीज़ को हटाते जाइए, आपका चेहरा खराबियों और खामियों से पाक हो जाएगा। इसी तरह सवाल पैदा होता है कि खुद एहतसाबी करते वक्त सामने आईना कौन सा रखना है, मुआशरे का आईना, मुल्क के कानून का आईना, कि उसमें क्या ठीक और क्या गलत है, क्या इन है क्या आउट, नहीं, कुरान और सुन्नत का आईना। लिख लीजिए कि मुहासबा करना ही कुरान और सुन्नत के आईने में, अदरवाइज हमें पता ही नहीं चलेगा कि हमारे अच्छे काम भी अच्छे हैं कि नहीं, और बुरे काम तो बुरे ही होते हैं। तो इंसान जब अल्लाह के आईने से अपने आप को देखता है तो बात बहुत आसान हो जाती है, फिर उसके अंदर ही अपने आप को फिट करना, और अगर कोई गलत चीज़ दिखे तो तौबा करना उसको खराबियों से रोकने का जरिया बनेगा। बदकिस्मत होते हैं वो लोग जो अल्लाह के हुक्मों को पीछे डालते हैं और वक्त के रिवाज के मुताबिक जीते हैं और अल्लाह को पसे पुश डालते हैं और नफ्स के पीछे ऐसे लग जाते हैं जैसे कि वो ही उसका सब कुछ करने वाला है। अच्छा, मुहासबा करने की तौफीक कैसे होती है, तकवा के साथ। इसके अलावा शैतान अपना तो मुहासबा कम, दूसरों के मुहासबे की दावत ज़्यादा देता है। सूरत आराफ 201 में आता है, इन अल्लज़ीना तक़ौ इज़ा मस्सहुम तौइफ़ुन मिनल शैतानी तज़क्करू फ़इज़ा हुम मुबसिरून, यकीनन जो लोग डर गए जब इन्हें शैतान की तरफ से कोई बुरा ख्याल छूता है तो वो होशियार होते हैं। इस लफ्ज़ को हाईलाइट कर लें, तज़क्करू, होश में आ जाते हैं, अलर्ट हो जाते हैं, ये क्या कर रही हो, सही करो, ये शैतान है, ये तुम्हें वसवसा डाल रहा है, ये तुम्हारी नेकी छीनेगा। और फ़ौरन फ़इज़ा हुम मुबसिरून, फिर वो आँखों वाले बनते हैं, बसीरत वाले बनते हैं। तो जितना तकवा ज्यादा होगा ना, शैतानी वसवसे उतने कम आएंगे, जो ही आएंगे पता लग जाएगा। शद्दाद बिन औस से रिवायत, अल्लाह के नबी ने कहा, अल कय्यिसु मन दान नफ्सहु वामिल लिमा बाद अल मौत। बड़ी खूबसूरत हदीस है। अकलमंद वो है जिसने अपने नफ्स को पहचान लिया और मौत से पहले अच्छे आमाल कर लिए। किसके आगे क्वेश्चन मार्क लगाइए, क्या मैं कय्यस हूँ? और लफ्ज़ कय्यस मुश्किल लगे ना तो जीनियस लिख लें, इंग्लिश का स्मार्ट जीनियस। तो मुहासबे नफ्स क्या है? अक्लमंदी है, और मौत से पहले मौत की तैयारी है। मुहासबे नफ्स किन कामों में से? जिन पर उलमा का इजमा है, कोई ये नहीं कहता कि ये नहीं करना चाहिए। सब मसलक, सारे उलमाए कराम इस पर मुत्तफिक हैं कि मुहासबे नफ्स करना इंसान पर वाजिब है। किस चीज़ पर? जो काम माजी में कर चुका या मुस्तकबिल में करेगा। अब किसी भी चीज़ को ठीक करना है तो उसके इंग्रेडिएंट्स तो जानने हैं ना, तो नफ्स और उसके अमराज को थोड़ा सा अगर हम देख लें चंद जुमलों में तो बात आसान होगी। नफ्स अगर किताबुल्लाह और सुन्नत रसूल के मुताबिक चले तो सेहतमंद है, इसके ऑपोजिट होगा तो तबाही की तरफ जा रहा है। तो इंसान अपना मुहासबा करे, नंबर एक अपनी ख्वाहिशात की रोशनी में, क्या मेरी ख्वाहिशात हद से बढ़ तो नहीं रही? क्या मेरी ख्वाहिशात कुरान और सुन्नत के मुताबिक हैं? क्या मेरी ख्वाहिशात मुझे कहीं और तो नहीं लेके जा रही? इसी तरह इंसान अपने ख्यालात का हिसाब ले, मेरी थॉट्स क्या है। देखिए, आप अपने ख्यालात का नतीजा होते हैं। लोग कहते हैं ना, बच्चे बड़े होते हैं ना तो उनके ख्यालात बदलने लगते हैं। लड़की किसी लड़के में इन्वॉल्व होती है ना, उसके ख्यालात बदलने लगते हैं। इसी तरह जब ध्यान अल्लाह से हटकर शैतान की तरफ जाता है ना, तो गलत काम होने लगते हैं। कहते हैं कि नफ्स इंतहाई बड़े खाइन हिस्सेदार की तरह, अगर तुम इसका मुहासबा नहीं करोगे तो सारा माल ले जाएगा। पार्टनर्स होते हैं ना, तो एक बड़ा होशियार होता है, ज़रा ख़यानत करने वाला, नज़र चुरा कर ज़्यादा हिस्सा ले ही जाएगा। तो हमारा नफ्स ऐसा ही है। इसी तरह फासिद नफ्स ही दिलों के अमराज का इलाज है। इमाम इब्ने कैयम कहते हैं कि दिल के तमाम अमराज नफ्स की तरफ से पैदा होते हैं, और तमाम फासद आमाल यहीं से शुरू होकर पूरे अज़ा को मुंतकिल होते हैं, और इन आमाल की तरफ पहले दिल ही लपकता है। यही वजह थी कि नबी सल्लम जब भी खुतबा देते सबसे पहले क्या पढ़ते थे? वनाउज़ु बिल्लाहि मिन शुरूरी अनफुसिना व सय्यिआति आमालिना। आप इस जुमले पे गौर कीजिए, किस चीज़ की पनाह मांगी? क्या इसमें शैतान आया? शैतान नहीं आया, नफ्स आया। क्योंकि इंसान पर दो शैतान मुकर्रर हैं, एक बाहर का इबलीस और एक उसके नफ्स का शैतान। और सय्यिआति आमालिना से पनाह की मांगी, एक बुरा काम दूसरे बुरे कामों का रास्ता हमवार करता। आप एक अच्छा काम छोड़े या एक बुरा काम अपनाएं, दूसरा खुद ब खुद हो जाएगा। और बहुत सारी दुआएं अल्लाह के नबी से मिलती हैं जो नफ्स की शरारतों से बचाती हैं। अब लोगों की दो किस्में होती हैं। बास लोग जो अल्लाह के वली होते हैं ना, वो कुछ तो नाम के साथ होते हैं, कुछ का तौर तरीका भी वाकई विलायत वाले ही होता है। तो दो किस्म के लोगों को देखिएगा, एक वह जिनको नफ्स अपने कंट्रोल में लेता है, वही बात जो घोड़ा आपको काबू में कर रहा है, इनको गुलाम बना लेता है, इसको हलाक कर देता है। ऐसे लोग खुशी से नफ्स के हुक्मों के मातहत बन जाते हैं। और इसके बरक्स दूसरे जो अपने नफ्स पर काबू पाते हैं, इसको मगलूब करते हैं। तो लिहाजा ये है कामयाब, जिसने अपने नफ्स पे गलबा पाया वो कामयाब हो गया, फलाह पाएगा, और जिस पर इसके नफ्स ने काबू पाया वो हलाक हुआ और नुकसान में हुआ। यही बात सूरह नाजिया 37 से 41 में, फम्मा मन तगा व आसरल हयात दुनिया फ़इन्नल जहीम हियल मावा व अम्मा मन खाफ मकाम रब्बिही। इतनी प्यारी आयत है। पस जो कोई डर गया अपने रब के सामने खड़े होने से, व नहन नफ्स अनिल हवा, और अपने नफ्स को हवा से रोक लिया, फ़इन्नल जन्नत हियल मावा। अल्लाह हमें ऐसा ही बना दे। कुरान पाक में नफ्स की तीन हालतों का जिक्र है, नफ्स मुतमइन्ना, लवामा और अम्मारा। नफ्स मुतमइन्ना मतलूब है, लिख ले, मतलूब है, और अम्बिया कराम का नफ्स नफ्स मुतमइन्ना होता है। ये कौन सा नफ्स है? जब नफ्स अल्लाह के तसव्वुर से सुकून महसूस करे और इसके जिक्र से इत्मीनान मिले। खुद से पूछिए, अल्लाह की याद में सुकून मिलता है? उसके कलाम में सुकून मिलता है? क़ुर्ब और उनसियत महसूस होती? ऐसे बंदे को मौत के वक्त एक पुकार मिलती है, सूरत फजर आयत 27 से 30 में आता है, या ये तो हन नफ्सुल मुतमईन्ना इर्जी इला रब्बी की राधियत मर्दिया, ए इत्मीनान वाली जान अपने रब की तरफ चल इस हाल में कि तू उससे राजी और वो तुझसे राजी। तो नफ्स मुतमईन्ना कब बनता है? जब बंदा नफ्स लवामा और अम्मारा से जान छुड़ाकर बिल्कुल एक इत्मीनान की सूरत में आ जाता है, बोझ समझ कर नेकी नहीं करता, दिल की खुशी समझ के करता, सुकून इनाबत इत्मीनान। और ऐसा बंदा अल्लाह के नामों की हकीकत को जान लेता है, अल्लाह की कुदरत को जानता है, तकदीर पे राजी है, उसको किसी का फिक्र नहीं होता कि लोग मेरे दुश्मन हैं तो मेरा क्या बिगाड़ेंगे। इसके बरक्स नफ्से अम्मारा है, गुनाह बिल्कुल ही ऑपोजिट। अम्मार कहते हैं हुक्म देने वाले को, आइन से नहीं अलिफ से, बल्कि जिनके बच्चों के नाम अम्मार है मैं उनको कहती हूँ अब सही नाम बोला करें, अगर अम्मार कहेंगे तो आबादी के मानों में, और अम्मार अलिफ से कह देंगे तो बहुत ही हुक्म वाला, हो सकता है बच्चा बहुत ही गुस्से वाला बन जाए। ठीक है, तो नामों का प्रोनाउंसिएशन ठीक होना चाहिए। अमर हुक्म को कहते हैं यानी बुराई का हुक्म, ये बिल्कुल हर गलत काम की तरफ दावत देता है, यूसुफ 53 में भी है। और अल्लाह ताला ने इंसान के अंदर ये बात रखी है कि फितरत के खिलाफ नफ्से अम्मारा बंदे को लेके जाता है। एक तीसरा नफ्स है जिसको नफ्से लवामा कहते हैं, लौम अतलाइम सूरत मायदा में भी आता है, लाइम लौम क्या है, मलामत करने वाला, इसको उर्दू में जमीर भी हम कहते हैं। यही वो कैफियत है जो गुनाह करने पर फिर बंदे को टोकती है, शर्मिंदा करती है। नफ्से अम्मारा गलत काम करने का हुक्म देता है, नफ्से लवामा उससे अपोजिट पे आता है। आप वो सीडी जरूर सुने, उसमें आपको काफी डिटेल्स मिलेंगी, लेकिन इस वक्त हम बात कर रहे हैं के मुहासबे नफ्स में इन तीनों की क्या कैफियत होती है, क्योंकि बहुत ज़रूरी है ना। इसके लिए आप क्या करें, तन्हाई में अपने नफ्स का मुहासबा करें, गौर व फिक्र करें, फारिग वक्त में देखिए क्या किया आज सुबह से, क्या किया शाम को जब फारिग होना, तो सोचें आज सारा दिन मैंने क्या किया। शादी में गए, शादी से आकर कागज़ कलम पकड़ लें, इतना गौर व फिक्र की आदत पड़ जाए अपने ऊपर कि मज़ा ही ख़त्म हो जाए चीज़ों में। फ़ोन कॉल बंद करें, कागज़ कलम पकड़ लें, इस फ़ोन कॉल में क्या अच्छी बातें की क्या बुरी की, ये लिखना पड़ेगा आपको। मैंने किसी दोस्त के साथ बैठकर कितनी देर जो बात की उसमें कितनी अच्छी की कितनी बुरी की, तो इंशाल्लाह आप देखेंगे अपनी बातों को लिखते जाएं, खुद ही पता लग जाएगा कि आखिरत में हमारे नामे माल में क्या होगा। इसीलिए मैं अक्सर बोलती हूँ ये जुमला कि हम में से हर एक को पता है कि हम कहाँ जाएंगे। सूरत क़यामत में अल्लाह ताला कहते हैं बलिल इंसान वाला नफ्स ही बसीरा, हर बंदा अपने हाल को जानता है। तो जितना ज़्यादा आप और मैं अपना मुहासबा करेंगे इंशाल्लाह हमारे नंबर उसके करीब ही आएंगे। हर स्टूडेंट घर आकर कुछ असेसमेंट करता है ना, 100 में से 60 आ जाएंगे, 70 आ जाएंगे, 80 आ जाएंगे, जो सोचा होता है उससे 5 कम या 5 ज़्यादा आ जाएंगे। ये तो नहीं हो सकता कि आपने 100 में 90 सोचे और आपके 30 आ गए, बस यही मुहासबा है। आखिरत में कोई अनयूजल हालत नहीं पेश आएगी आपको इंशाल्लाह, दुनिया में ही आपको पता लग जाएगा कि हम कहाँ पे जा रहे हैं। अब मुहासबे की कैफियत क्या है, तो मुहासबे की मुख्तलिफ कैफियत होती हैं। इंसान का शुमार उस वक्त तक मुत्तकीन और परहेजगारों में हो ही नहीं सकता जब तक कि अपना इतना सख्त मुहासबा ना करे जितना एक कंजूस पार्टनर दूसरे पार्टनर का मुहासबा करता है। इसको लिख लें, पार्टनर्स बस स्टिंजी होते हैं दूसरे के बारे में, क्योंकि कुरान में अक्सर खुलाता जो होते हैं वो एक दूसरे पे जुल्म कर ही देते हैं, हज़रत दाऊद के वाक्य में गालिबन सूरह स्वाद में आता है। तो जिस तरह एक पार्टनर दूसरे पार्टनर का बहुत सख्त मुहासबा करता है ना, इंसान अपने नफ्स का ऐसा मुहासबा करे। मैमून बिन मेहरान कहते हैं इंसान इस वक्त तक मुत्तकी नहीं बनता जब तक वो एक आदमी के अपने हिस्सेदार के मुहासबा करने से ज़्यादा सख्त अपने नफ्स का मुहासबा ना करे, यहाँ तक कि वो इस बात का भी लिहाज रखे कि इसका खाना पीना और इसकी कमाई कहाँ से है, यानी कैसे कमाया। मुत्तकी वो है जो अपने नफ्स का बखील हिस्सेदार से भी ज्यादा मुहासबा करे। तो क्या समझ आया कि खुद को सहूलतें देना छोड़ दो, खुद को ढीला करना छोड़ दो, खुद को सख्त करो। तो मुहासबा नफ्स में शिद्दत और सख्ती होनी चाहिए, सुस्ती नहीं होनी चाहिए कि ये तो सगीरा है, चलो कोई बात नहीं, ये तो ऐसे, ये तो सब करते हैं, ये आज के दौर में होना है, फिर हज पे भी तो जा रही हूँ ना, फिर वहाँ बख्शवा लूंगी। नहीं, नरमी ना रखे, बस सोचें हर गुनाह मेरा वो गुनाह है जो मुझे इबलीस की तरह जन्नत से निकलवा देगा। ہر عمل پہ محاسبہ کرے. سعید بن جبیر کہتے ہیں کہ ولا اقسم بالنفس اللوامہ, اس آیت کی تفسیر میں آیت دو ہے سورہ قیامت کی, کہتے ہیں خیر اور شر دونوں پر ملامت کرتا ہے, یعنی مومن کا نفس خیر پہ بھی اس کو ملامت کرتا ہے کہ تھوڑی کیوں کی, کم کیوں کی, توجہ کیوں چلی گئی تھی, بھٹک کیوں گئے تھے, اور شر پہ تو کرتا ہی ہے. حسن بصری کہتے ہیں مومن کو آپ اپنے نفس کی ملامت کرتا دیکھیں گے, وہ کہتا ہے میری ان کلمات سے کیا مراد ہے, میرے کھانے کا مقصد کیا ہے, میرے دل کا ارادہ کیا ہے, تو اپنے آپ کو سزا دیتا ہی دیکھیں گے, اور فاجر آگے ہی بڑھتا چلا جاتا ہے اور وہ اپنے نفس کو سزا نہیں دیتا. بات واضح, گناہگار اور ڈھیلا کرتا ہے خود کو. تو چنانچہ محاسبہ صرف گناہوں اور برے عمل تک ہی محدود نہیں, بلکہ انسان کے لیے ضروری ہے کہ نیک اور جائز کاموں پر بھی اپنا محاسبہ کرے. محاسبے کے بعد نفس کو نیک اعمال پر کیسے گامزن کیا جائے, یعنی محاسبہ کرنا مقصد نہیں ہے بلکہ اس کے بعد اچھے کاموں کو کرنا ہے, کیونکہ جب بھی کوئی کام کریں تو نتیجہ نہ نکلے تو فائدہ کوئی نہیں ہے نا. تو محاسبہ نفس کے بعد نیک اعمال کرنا لازمی ہے. مالک بن دینار کہتے ہیں کہ اللہ تعالیٰ اس بندے پہ رحم فرمائے جو اپنے نفس کو مخاطب کر کے کہتا ہے کیا تو نے یہ گناہ نہیں کیا, کیا یہ غلطی تجھ سے سرزد نہیں ہوئی, پھر وہ آگے بڑھتا ہے, پھر اسے نکیل ڈال دیتا ہے, پھر کتاب اللہ کو تھام لیتا ہے اور وہ اس کی رہنما بنتی ہے. ہائلائٹ کر لے کیا چیز ہے جو محاسبہ نفس میں مددگار ہے, کتاب اللہ کی نکیل ڈال دے نفس کو. یہ قرآن اسی لیے مشکل لگتا ہے کیونکہ یہ نفس پر بوجھل بنتا ہے. ابراہیم تمیمی کہتے ہیں میں نے تصور اور خیال میں اپنے آپ کو جنت میں دیکھا, کس کے پھل کھا رہا ہوں, اس کی نہروں سے پانی پی رہا ہوں اور حوروں سے معانقہ کر رہا ہوں, پھر میں نے اپنے آپ کو جہنم میں دیکھا, تھور کا درخت کھا رہا ہوں, کھولتا ہوا گرم پانی پی رہا ہوں, اس کی زنجیروں اور بیڑیوں میں جکڑا ہوا ہوں, پھر اپنے نفس کو مخاطب کر کے کہا تجھے کون سی جگہ پسند ہے, اس نے جواب دیا میں چاہتا ہوں کہ مجھے دوبارہ دنیا میں لوٹا دیا جائے تاکہ نیک اعمال بجا لاؤں. امام صاحب کہتے ہیں میں نے کہا تو امیدوں اور خواہشوں کے درمیان ہے, اب اپنی مرضی سے جو چاہے عمل کر لے. یعنی دنیا میں رہتے ہوئے خود کو جنت اور جہنم کی سیر کروا دی اور اس کے بعد آ کر پھر دنیا میں عمل کیا. اب سوال پیدا ہوتا ہے کہ ہمیں محاسبہ نفس سے کیا ملے گا, تو آف کورس پہلا فائدہ حساب کے دن کی کمی ہوگی حساب میں, پہلے جو کر لیا کام تو اس دن کام کم آ جائے گا. سورۃ حاقہ آیت 18 میں یوم اذن توعدون لا تخفى منکم خافیہ, اس دن تم پیش کیے جاؤ گے اور تم سے کوئی بات چھپی بھی نہیں رہے گی, کیونکہ دنیا میں انشاءاللہ آپ نے کر لیا تو اللہ تعالیٰ آپ کے لیے وہاں آسانی کر دے گا. جعفر کہتے ہیں کہ مجھے یہ پتہ چلا کہ حضرت عمر نے اپنے گورنروں کو خط لکھا, آخری حصہ کیا تھا اس کو بھی آپ ہائی لائٹ کر لیں, سخت حساب سے پہلے آسانی ہی میں اپنے نفس کا محاسبہ کر لو, کیونکہ جس نے سخت حساب سے پہلے آسانی میں اپنے نفس کا محاسبہ کر لیا اس کا ٹھکانہ من پسند اور قابل رشک ہوگا, اور جس نے اپنی زندگی کو اپنا معبود بنا لیا اور اپنی خواہش کو اپنا مشغلہ بنا لیا تو اس کا ٹھکانہ ندامت اور حسرت والا ہوگا. جو تجھے واز کیا جاتا ہے اس سے نصیحت پکڑ تاکہ تو باز آ جائے. اسی طرح آپ حسن بصری کا بڑا خوبصورت جملہ ہے کہ مومن اپنے نفس پر نگہبان ہے, وہ اللہ کی رضا کے لیے اس کا محاسبہ کرتا ہے. تو لہٰذا قیامت کے دن ان لوگوں کے حساب میں کمی کی جائے گی جنہوں نے دنیا میں اپنے نفس کا محاسبہ کیا, اور قیامت کے دن لوگوں کا حساب ہوگا جنہوں نے دنیا میں نہیں کیا. مومن اچانک کسی چیز کو دیکھتا ہے تو اسے اچھی لگتی ہے, وہ کہتا ہے اللہ کی قسم مجھے تیری رغبت ہے, تو ہی میری ضرورت ہے, لیکن اللہ کی قسم تجھ تک پہنچنے کا ذریعہ نہیں, میرے اور تیرے درمیان دوری حائل ہے. پھر وہ چیز اس کے ہاتھوں نکل جاتی ہے تو وہ اپنے نفس کو مخاطب کر کے کہتا ہے میں نے اس کا ارادہ کیوں اور کس لیے کیا, اللہ کی قسم اب کبھی بھی ارادہ نہیں کروں گا. آپ اس کو خود کلامیاں نہیں کہہ سکتے, اندر ہی ہر وقت جنگ چل رہی ہے, دوسروں کو پتہ بھی نہیں چلتا, لوگ کہیں گے آپ بولتے نہیں, اور آپ کہتے ہیں کہ ہم تو اندر اتنی باتیں کر رہے تھے, کیونکہ ہماری باتیں ہم سے خود ہوتی ہیں. فضیل کہتے ہیں مومن اپنے نفس کا محاسبہ کرتا ہے اور جانتا ہے کہ اس نے اللہ کے سامنے کھڑے ہونا ہے, اور منافق اپنے نفس سے غفلت برتا, اللہ اس بندے پر رحم فرمائے جو ملک الموت کے نزول سے قبل اپنے نفس پر غور و فکر کرتا ہے, اور اللہ ہمیں ایسے لوگوں میں کر دے. دوسرا فائدہ کیا ہوگا, ہدایت حاصل ہوگی اور ثابت قدمی ہوگی, کیونکہ ہدایت کے حصول اور اس پر کامیابی کثرت غور و فکر سے, کائنات کی نشانیوں پر غور و فکر اور نفس کے اعمال کے محاسبے سے حاصل ہوتی ہے. پھر تیسری بات یہ کہ دل کی بیماریوں کا علاج ہے محاسبہ. چیک کرواتے رہتے ہیں نا دل کو، اب یہ تو نہیں، اب وہ تو نہیں ہے، تو دل کو چیک کیجئے ذرا. خواہشوں کی طرف مائل ہے آج کل کے کم ہے؟ سست ہو رہا ہے یا ٹھیک ہو گیا؟ بہت ہی دنیا میں دل لگ رہا ہے کہ کم ہے، تو بس انشاءاللہ آپ کا دل قابو میں رہے گا. پھر اسی طرح محاسبے کے نتیجے میں نفس کی برائیاں اور عیب ظاہر ہوں گے، اور اعمال پر عدم غفلت، یعنی جب ہمیں اپنے عیب پتہ لگ جائیں گے تو نیک اعمال ہم نہیں کر رہے تو اس کو کرنے لگ جائیں گے. عبدالعزیز بن رواد کہتے ہیں، جب بھی میں نے کوئی نیک عمل کیا تو اس سے فراغت کے بعد جب میں نے اپنے نفس کا محاسبہ کیا تو اس عمل میں شیطان کا حصہ اللہ کے حصے سے زیادہ تھا. اللہ اکبر، کس بات پہ بندہ خوش ہو؟ کوئی چیز بندے کو مطمئن نہیں کرتی. پھر ایک اور فائدہ محاسبے کا ہوتا ہے کہ غرور اور تکبر سے انسان بچتا ہے، کیونکہ غلطیاں دکھتی ہیں نا. ڈیپ ڈاؤن کلیننگ کریں گے تو گھر کا گند تو دکھے گئی. ابو درتا کہتے ہیں، وہ شخص اس وقت تک صاحب بصیرت نہیں ہو سکتا یہاں تک کہ لوگ اللہ کی ذات کے متعلق اس کے ہاں مبغوض اور قابل نفرت ہو جائیں، پھر وہ اپنے نفس کی طرف پلٹے تو وہ اس کے لیے لوگوں سے بھی زیادہ قابل نفرت ہو. یعنی لوگوں سے بھی امیدیں ٹوٹتی ہیں اور خود سے بھی. تو محاسبہ لازم ہے. بعض اسلاف عرفہ کے دن میں یہ دعا کیا کرتے تھے، اللہم لا تردہم لیجلی، اے اللہ انہیں میری وجہ سے اپنے در سے نا امید نہ ٹھہرا. کیا مطلب؟ یہ سارے جو حج کرنے آئے نا، صرف ایک میرے گناہوں کی وجہ سے ان سب کو یہاں سے ایسے نا امید نہ نکالنا، یعنی میرے اتنے گناہ کہ کہیں دوسرے بھی اس کی وجہ سے تیری رحمت سے دور نہ ہوں. اللہم لا تردہم لیجلی. محمد بن واسع کہتے ہیں، اگر گناہوں کی بدبو ہوتی تو کسی انسان میں یہ طاقت ہی نہ ہوتی کہ وہ میرے قریب بیٹھ سکتا. لکھے ذرا اس کو، میرے قریب بیٹھ سکتا، حالانکہ وہ امت کے بڑے عبادت گزاروں میں سے تھے. کیا یہ اوپر اوپر سے باتیں کرتے تھے اور ذرا مشہور ہونے کے لیے؟ نہیں، یہ اندر کی بے چینیاں تھی جو ان کے منہ سے نکلتی تھی. یونس بن عبید کہتے ہیں، مجھے نیکی کی خصلتوں میں سے 100 خصلتوں کا علم ہے، مجھے نہیں معلوم کہ میرے اندر میں ان میں ایک بھی پائی جاتی ہو. علم کی حد تک 100 نیکیوں کا پتہ ہے اور اپنے اندر ایک بھی نہیں دکھتی. حماد بن سلمہ ہیں، ایک دن سفیان سواری کے پاس گئے تو کہنے لگے، ابو عبداللہ، کیا آپ جس چیز سے ڈرتے تھے اس سے محفوظ نہیں ہو گئے اور آپ کو وہ چیز مل نہیں گئی جس کی آپ کو اللہ سے امید تھی؟ وہ سب سے بڑھ کر رحم کرنے والا. تو سفیان سوری نے کہا، اے ابو سلمہ، کیا تم میرے جیسے لوگوں کے بارے میں تما کرتے ہو کہ آگ سے اللہ ان کو نجات دے گا؟ تو انہوں نے کہا کہ اللہ کی قسم، میں آپ کے بارے میں یہ امید رکھتا ہوں، اگر حدیث، فقہ اور زہد کے آئمہ کو آگ سے نجات نہیں ملے گی تو ہم کدھر. اللہ اکبر. جعفر بن زید کہتے ہیں، ہم کابل کی طرف غزوے کے لیے نکلے، لشکر میں سلا بن اشیم بھی تھے. رات کو لوگوں نے پڑاؤ کیا، نماز پڑھی اور لیٹ گئے. میں نے کہا میں ان کا عمل ضرور دیکھوں گا. دیکھیں ان کو تڑپ کیا تھی کہ لوگوں کی نیکیاں دیکھیں، کس سوچ کے ساتھ کہ پھر ہم بھی وہ کر سکیں. جب لوگ غافل ہو گئے تو میں آہستہ سے نکل کر قریبی درختوں کے جھنڈ میں داخل، یعنی انہوں نے کیا دیکھا کہ لوگ غافل ہو گئے تو آہستہ سے نکل کر قریبی درختوں کے جھنڈ میں داخل ہو گئے. میں بھی ان کے پیچھے گیا. پھر وہ کھڑا ہوا اور نماز پڑھنے لگا. اچانک شیر آیا، ہمارے بہت قریب پہنچ گیا. میں ایک درخت پر چڑھ گیا. جب انہوں نے سجدہ کیا تو میں کہنے لگا، ابھی شیر ان کو اچک لے جائے گا. وہ بیٹھے، پھر سلام پھیرا، پھر کہنے لگے، اے درندے، کہیں اور سے جا کر اپنا رزق تلاش کر. وہ شیر چلا گیا. وہ اسی حالت میں نماز پڑھتے رہے یہاں تک کہ صبح ہو گئی. وہ بیٹھے، اللہ کی حمد بیان کی اور کہا، اے اللہ، میں تجھ سے سوال کرتا ہوں کہ مجھے جہنم کی آگ سے بچا لے، اور مجھ سا گناہگار جنت مانگنے سے شرم محسوس کرتا ہے. پھر وہ واپس پلٹے اور صبح اس حالت میں کی کہ گویا رات وہیں پر بسر کی، اور میں نے اللہ علیم و خبیر کی قدرت سے جو رات کو خوفناک منظر دیکھا تھا اسی حالت میں صبح کی. پھر ان کے اور ہمارا انجام ایک کیسے ہو سکتا؟ ہم تو تھوڑی سی نیکیاں کر کے پھول جاتے ہیں نا، غصہ بھی بہت آتا ہے ہمیں. پھر آپ دیکھیے کہ محاسبے سے ایک اور فائدہ کیا ہوتا ہے، کہ آپ فارغ وقت سے صحیح فائدہ اٹھاتے ہیں. ہر بندے کے پاس فارغ وقت ہوتا ہے، مانے کہ نہ مانے، کچھ ضائع کر دیتے ہیں، کچھ اس سے فائدہ اٹھاتے ہیں. تو فارغ وقت میں خود سے محاسبہ کر لیں، کیونکہ اس سے فائدہ ہوگا انشاءاللہ. ابو الفت محاسبہ نفس کے اس قدر اہتمام کرتے تھے کہ ان کا کوئی وقت بغیر فائدے کے نہیں گزرتا تھا، یا تو وہ اپنے مخطوط کو صاف کرتے رہتے، یا تدریس کرتے، یا مطالعہ کرتے، یعنی یا اپنا پیپر ورک ٹھیک کرتے، مخطوط لکھی ہوئی چیزوں کو پیپر صحیح کرتے، یا لکھتے یا پڑھتے. تو محاسبہ نفس انشاءاللہ انسان کے وقت کا بھی صحیح استعمال ہے.